105.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
कुजुजम्पो नमस्ते अनि स्वागत छ कार्यक्रम युवा संसारमा. तपाईँहरू जता पनि हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, संसारभर हामीलाई सुनेर बस्नुहुने तमाम श्रोताहरूलाई हामी युवा संसारमा स्वागत गर्छौँ. आज विक्रम सम्वत 2069 साल चैत्र 25 गते अन्तिम, यो 2069 सालको अन्तिम साता. त्यसै गरी इस्वी सम्वत 2012 अप्रिल 7 तारिक आज आइतबार ठिक 1 बजेको छ र युवा संसार रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा उपस्थित भइसकेको छ आफ्नो यो साताको कार्यक्रम लिएर. र तपाईँहरूलाई साथ दिइरहेको छौँ अबको 1 घन्टासम्म. म गङ्गा अधिकारी
र म देवी पोखरेल.
हजुर, त्यसरी नै आज तपाईँहरूले हामीलाई संसारभर जहीँ कहीँबाट पनि सुन्न सक्नुहुन्छ. लाइभ सुन्न चाहनुहुन्छ भने तपाईँले हामीलाई रेडियो एडलेड www.radio.adelaide.edu.au गएर तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ. त्यसरी नै हामीले डिजिटलमा यहीँ एडलेडमा हुनुहुन्छ भने त सुन्न सकिहाल्नुहुन्छ ट्युन इन गरेर. त्यसरी नै यदि तपाईँ आज सुन्न सक्नु भएन र फुर्सदको समय मिलाएर सुन्न चाहनुहुन्छ भने तपाईँले हाम्रो युवा संसारको आफ्नै वेब पेज छँदैछ, होइन, आफ्नै ब्लग छँदैछ, त्यहाँ गएर सुन्न सक्नुहुन्छ. युवा संसारमा युवासंसार.com गएर. त्यसरी नै तपाईँले यदि आफ्नो हातमा मोबाइल छ अहिलेको डिजिटल वर्ल्डमा, होइन देवी, डिजिटल वर्ल्डमा तपाईँले आफ्नो मोबाइलमा गएर आइट्युन्समा गएर युवा संसार टाइप गरेर पनि तपाईँले हाम्रो जहिले पनिको जुनै एपिसोड पनि सुन्न सक्नुहुन्छ. त्यसरी नै तपाईँले हाम्रै सहकर्मी इन्द्रको आफ्नो ब्लग छ ipajournal.com, त्यहाँ गएर पनि सुन्न सक्नुहुन्छ.
हजुर श्रोताहरू, गङ्गाले तपाईँलाई स्वागत गरिहालिन्, म पनि पुनः स्वागत गर्दै आजको कार्यक्रम युवा संसारमा उपस्थित भइसकेको छौँ. कार्यक्रम सुरु गर्ने बेला भइसकेको छ, सुरु गरि पनि सक्यौँ श्रोताहरू. र तपाईँहरूलाई सदाझैँको कार्यक्रममा जस्तै आज पनि हामी फेसबुकमा अनलाइन रहनेछौँ. तपाईँलाई यदि केही जानकारी आदान प्रदान गर्नु पर्यो, शुभकामना साटासाट गर्नु पर्यो भने हामीलाई सम्झनुहोला, हामी तपाईँको शुभकामनाहरू सोझै रेडियोबाट प्रसारण गर्नेछौँ. र आज अघि गङ्गाले भनेअनुसार आज 2069 सालको अन्तिम आइतबार, र अर्को कार्यक्रम हामी लिएर आउँदाखेरि नयाँ वर्षको स्पेसल कार्यक्रम लिएर आउन सक्नेछौँ श्रोताहरू. र त्योभन्दा अगाडि पनि तपाईँलाई केही शुभकामना, नयाँ वर्षको शुभकामनाहरू हामीलाई दिनु पर्यो र तपाईँहरूको आफन्त भाइबन्धु नातागोतालाई दिनु पर्यो भने पनि हामी यहाँबाट आज प्रस्तुत गर्न सक्नेछौँ, र आज गर्न सक्नु भएन भने अर्को साता अवश्य पनि गर्न सक्नेछौँ. र श्रोताहरू, हामी यो त भनिहालौँ, हामी शुभकामना, अग्रिम शुभकामना दिन चाहन्छौँ तपाईँहरूलाई. र तपाईँहरूको 2070 साल 2069 साल जस्तै नै सुखद बितोस्. र त्यसै शुभकामना दिँदादिँदै हामी शुभकामनाको एउटा गीत लिएर आएका छौँ आज हाम्रो कार्यक्रम. आज एउटा गीतबाट सुरु हुन्छ, शुभकामना नयाँ वर्षको जगदीश समाल र साथीहरूको आवाजमा यो निकै सुमधुर गीत, नयाँ वर्षको शुभकामनाको गीत सुन्नुहोला. अनि हामी फेरि कार्यक्रम का अन्य कार्यक्रमहरू, अन्य सामग्रीहरू लिएर आउनेछौँ.
हजुर, एकदमै मिठो गीत भनौँ अथवा एकदमै मिठो शुभकामना युवा संसारले हजुरहरूलाई त दिइसक्यो। एकदमै गीतको साथसाथै हामी फेरि पनि भन्छौँ 2070 सालको एकदमै धेरै धेरै शुभकामना। यो गीत थियो जगदीश समालको स्वरमा र यो गीत रिक्वेस्ट गरेर पठाउनु भएको थियो हाम्रै श्रोता कमल दाहालले। उहाँले भन्नुभएको थियो, हेलो युवा संसार, आई फर्स्टली वुड लाइक टु टेक एन अपर्चुनिटी टु कंग्रेचुलेट यु फर बिङ एन अवेसन प्लेटफर्म एन्ड सोर्स अफ इन्सपिरेसन फर द भुटनिज नेप्लिज युथ थ्रु आउट द ग्लोब। इट इज सिम्पली आउटस्ट्यान्डिङ, एक्सेप्सनल एन्ड इन्क्रेडिबल, किप अप द गुड वर्क भनेर उहाँले एकदमै हामीलाई होइन हामीलाई एकदमै राम्रो मेसेज लेख्नु भएको थियो र यो गीत पनि रिक्वेस्ट गर्नुभएको थियो र उहाँको रिक्वेस्टमा जगदीश समालको गीत तपाईँले भर्खर सुन्नुभयो।
हजुर, जगदीश समाल र साथीहरूले शुभकामना दिए जस्तै हामी पनि पुनः शुभकामना कार्यक्रमबाट कार्यक्रममा आजको कार्यक्रममा हामी युवा गतिविधि लगायत एउटा युवा प्रतिभा सेगमेन्ट रहेको छ कार्यक्रममा भने केही सामुदायिक सूचनाहरू कम्युनिटी इन्फर्मेसन रहेका छन् र एउटा सिनियर्स इन्टरभ्यू हाम्रा अतिथि हुनुहुन्छ मेलबर्नबाट आउनुभएका उहाँसँग गर्नुभएको इन्टरभ्यू पनि हामी तपाईँलाई सुनाउनेछौँ। हाम्रा साथी लोकसभाले गर्नुभएको इन्टरभ्यू र अलिकति हामीले गत हप्तादेखि भुटान अपडेट भुटानको निर्वाचन अपडेट निर्वाचनको बारेमा अपडेट दिने गरिरहेको छौँ। आज पनि थोरै समय रहेमा हामी त्यो अपडेट
अनि त्यसको साथ साथै देवी हामीलाई अहिले के आइरहेको छ फेसबुकमा भने हाम्रो श्रोताहरूले हाम्रो युवा संसार चाहिँ कहाँबाट सुन्न सकिन्छ, ट्युन इनबाट सुन्न सकिन्छ कि छैन भनेर चाहिँ एकदमै क्वेसन गरिराख्नु भएको छ।
पक्का पनि श्रोताहरू, तपाईँ अहिले अमेरिकामा कहाँ जहाँ जहाँ कहीँ पनि बस्नुहुन्छ र अस्ट्रेलियाको अरू अन्य स्टेटमा पनि बस्नुहुन्छ भने तपाईँले हाम्रो कार्यक्रममा अनलाइन www.radio.adelaide.edu/listen-online सुन्न सक्नुहुन्छ भने तपाईँको हातमा स्मार्टफोन हुँदाखेरि कुनै रेडियो एप्लिकेसनले चाहिँ तपाईँलाई यो कार्यक्रम सुनाउन सक्छ। जस्तै होम रेडियो भन्ने हुन्छ एउटा, अथवा ट्युन इन भन्ने बहुत चर्चित एप्लिकेसन छ, त्यसबाट पनि तपाईँले हामीलाई हाम्रो कार्यक्रम रेडियो एडलेट सर्च गरेर चाहिँ त्यहाँबाट सुन्न सक्नुहुन्छ।
एकदमै रेडियो एडलेट 101.5 भेट्नुभयो भने चाहिँ त्यहाँबाट सुन्न सकिन्छ।
पक्का पनि तपाईँले कन्सर्न राखिदिनु भएकोमा हामी यहाँबाट धेरै धेरै आभारी प्रकट गर्दछौँ र हामीलाई सुन्नु हुँदो रहेछ धेरै टाढा पनि अमेरिकामा, अरू अस्ट्रेलियाको अरू स्टेट्सहरूमा पनि सुन्नुहुन्छ भन्ने हामीले त्यसबाट हामी जानकारी पाउन सक्छौँ र हाम्रो निकै गर्वको कुरा हो भन्नुपर्छ हामीले यो। र अब चाहिँ हामी कार्यक्रममा युवा गतिविधि प्रस्तुत गर्दछौँ। गङ्गा,
सामाजिक काममा युवाहरूको भूमिका थप दह्रो बनाउन अस्ट्रेलियाको भिक्टोरियाका बेन्डिगो फर होमलेस युथले 16-40 वर्ष उमेर समूहका लागि मात्र रोटरी क्लबको सुरुवात गरेको छ। रोटरी क्लब अफ बेन्डिगो युथ फर चेन्ज नाम दिएको सो क्लब हरेक बुधबार भेटेर सामाजिक कामका बारेमा छलफल गर्छ र परामर्श पनि गर्ने गर्छ। यस यहाँका युवाले गत साल बेन्डिगो फर होमलेस युथ मार्फत निकै फन्ड रेज गरेका थिए। उनीहरूले आर्थिक सहयोग गर्न र सबै युवाहरूलाई अभियानमा सहभागी हुन अनुरोध गरेका छन्।
न्यू साउथ वेल्स पार्लियामेन्ट लेजिस्लेटिभ काउन्सिल स्ट्यान्डिङ कमिटी अन सोसल इस्युजले युवामा बढ्दो मादक पदार्थको लत कसरी कम गर्ने रणनीति तयार गर्ने विषयमा छलफल सुरु गरेको छ। समितिका सदस्यहरूले सर्भिस प्रोभाइडर्स, ड्रग तथा अल्कोहल वर्कर्स र लाइसेन्स भेन्यूका प्रतिनिधिहरूसित यसबारे बैठक गरेका छन्। छलफलमा विज्ञापनले युवामा पार्ने प्रभावको बारेमा निकै लामो चर्चा भएको समाचार छ। भित्तामा टाँसेका रक्सीका विज्ञापनले भन्दा पनि खेलकुद जस्ता सामाजिक गतिविधिमा हुने रक्सीको प्रयोजनले युवामा बढी प्रभाव पार्ने छलफलका सहभागीहरूले बताए। युवाहरूले आदर्श मानेका सेलिब्रिटिज तथा स्पोर्टिङ हिरोजहरूका हातमा रक्सी लिएर फोटो छपाउने संस्कृति बढेपछि युवामा त्यसको प्रभाव अत्याधिक बढेको देखिएको हो।
साउथ अस्ट्रेलिया स्टेट गभर्मेन्टले बजेट काटेपछि सल्सबरीको जोन स्ट्रीटमा रहेको युवालाई स्वास्थ्य सेवा प्रदान गर्ने सब फ्रन्ट क्लिनिक बन्द हुने खतरा बढेको छ। एक सरकारी अध्याय टोलीको सुझाव अनुसार सरकारले यसो गर्न लागेको हो। हेल्थ मिनिस्टर ज्याक स्नेलिङले गत साता अस्पताल बाहिरबाट दिइने स्वास्थ्य सेवामा गरिने खर्च 1,48,00,000 घटाउने घोषणा गरेका थिए। तर सो कटौतीमा सब फ्रन्ट क्लिनिक पर्छ पर्दैन निदो भइसकेको छैन। सब फ्रन्टले वक इन सेवा अन्तर्गत 12-25 वर्षका युवालाई मेन्टल हेल्थ र ड्रग तथा अल्कोहल विषयमा सेवा प्रदान गर्छ।
13 देशका हिन्दू युवाहरूको पहिलो सम्मेलन इण्डोनेसियाको बालीमा यसै साता सम्पन्न भएको छ। विभिन्न देशमा रहेका हिन्दू समुदाय बीच सम्बन्ध विस्तार, युवाहरूको माग अनुसार संस्कारमा परिमार्जन अनि विश्व बन्धुत्व विकासका लागि सो सम्मेलन आयोजना भएको थियो। हिन्दू स्टुडेन्ट्स एण्ड युथ नेटवर्कले आयोजना गरेको सम्मेलनमा युनाइटेड किङडम, अस्ट्रेलिया, न्यूजील्याण्ड, इण्डिया, सिंगापुर जस्ता देशबाट सहभागिता थियो। सो सम्मेलनले हिन्दू युवालाई आफ्नो लक्ष्य पैलाउने र उनीहरूमाथि आइपरेका स्थानीय र अन्तर्राष्ट्रिय जिम्मेवारीहरू कुशलताका साथ सम्हाल्ने रणनीति तयार गरेको छ। हिन्दू धर्ममा रहेका कतिपय मतभेद र वैमनस्यलाई हल गर्ने रणनीतिहरू पनि सम्मेलनले तय गरेको छ। सम्मेलनको उद्घाटन गर्दै बालीका गभर्नर मेड माङ्खु पास्तिकाले सम्मेलन हिन्दू युवाहरूको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। इण्डोनेसियामा हिन्दूहरूको संख्या अत्यन्त कम छ। बाली प्रोभिन्समा 0.29% मात्र हिन्दू रहेका छन्।
भारतको राजनीतिमा एक नयाँ युवा गान्धीको उदय भएको छ। उत्तर प्रदेशका वरूण गान्धी भारतीय जनता पार्टीका महासचिव भएका छन्। 33 वर्षीय यी युवा भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीको आफन्त हुन्। वरूणका बाबु सञ्जय र राहुलका बाबु राजीव दाजुभाइ हुन्। आमा इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा सञ्जय उनको सहयोगी थिए। विमान दुर्घटनामा सञ्जयको मृत्यु भएपछि राजीवले सो जिम्मेवारी सम्हाले र पछि प्रधानमन्त्री पनि बने। सञ्जयकी विधवा मेनेका गान्धीले केही समय परिवार र भारतीय कांग्रेसबाट अलग रहेर आफ्नै पार्टी चलाइन्। 2004 उनी भारतीय जनता पार्टीमा प्रवेश गरिन्। आमालाई पछ्याउँदै युवा वरूण गान्धी पनि 2009 सोही पार्टीमा प्रवेश गरे। 2009 भएको लोकसभा चुनावमा उनले उत्तर प्रदेशबाट जित हात पारे। 2012 उत्तर प्रदेशमा भएको चुनावमा उम्मेद्वार छान्ने जिम्मा उनलाई दिइयो। उनले छानेका 30 मध्ये 24 चुनाव जितेपछि उनको उचाइ बढेको छ। उनी भारतीय जनता पार्टीको इतिहासमा महासचिव हुने सबैभन्दा कम उमेरका हुन्।
हजुर श्रोताहरू, युवा गतिविधि पश्चात हामी एउटा साङ्गीतिक विश्राम लिन चाहन्छौँ, त्यसपछि पुनः कार्यक्रममा आउनेछौँ। हस्त, यो साङ्गीतिक कोसेली रहेको छ टुट्यो तारा आकाशमा इन्दिरा जोशीको आवाजमा।
हजुर श्रोताहरू, एकदमै आँखा छुपी रोइरहे त पक्का पनि होइन, हामी यो युवा संसार चाहिँ तपाईँहरूको सम्झनामा, यो हाम्रो श्रोताहरूको सम्झनामा टुट्यो तार आकाशमा भए पनि हामी तपाईँहरूको सम्झनामा एकदमै हडपड रहन्छौँ। त्यसै कारणले तपाईँहरू पनि हामीलाई सम्झनुहोस् है त। यो एकदम इन्दिरा जोशीको आवाजमा निकै मिठो गीत सुनायौँ हजुर, यो दोस्रो कोसेली हामीले युवा संसारको आजको कार्यक्रममा पनि। मलाई कस्तो आज अचम्म अचम्म लागिरहेको छ देवी, कस्तो लागेको छैन आज एकदम डेलाइट सेभिङको एक घन्टा हामी पछाडि हो कि अगाडि परिरहेको छौँ नि।
हामी अहिले यतिखेर 2:20 भइसकेको हुन्थ्यो अस्ति है, आज चाहिँ 1:20 मात्र भइरहेछ। आज डेलाइट सेभिङको प्रभाव हो, आज भोलिदेखि नर्मल हुन थाल्छ फेरि, आज चाहिँ अलिकति हामीलाई त्यो लागेको मात्रै हो। कतिजनाले हिजो मात्र मैले चाहिँ रङ इन्फर्मेसन दिएँ कि अमेरिकामा यो हाम्रो प्रोग्राम सुन्नु भनेर, चाहिँ मैले चाहिँ 1 घन्टा अगाडिकै टाइम दिएछु है, उहाँहरूले अलिकति कठिनाई भोग्नु पर्यो होला, क्षमा पार्दैछौँ। यदि तपाईँले सुन्न पाउनु भएन लाइभ भने हामी अहिले कार्यक्रम सक्ने बित्तिकै हामी अपलोड गर्नेछौँ। पक्का पनि श्रोतालाई कन्फ्युजन भएको हुनसक्छ, आज जहाँ पनि जता पनि कन्फ्युजन भयो होला, भयो भने हाम्रो कार्यक्रम सुन्नको लागि चाहिँ अब 1 घन्टा कार्यक्रम सकेपश्चात 1 घन्टाभित्रमा तपाईँले पुनः हाम्रो रेकर्डेड भर्सन चाहिँ सुन्न पाउनुहुन्छ भन्ने हामी बाचा गर्दछौँ यहाँबाट। र अबको प्रस्तुति रहेको छ गङ्गा, मसँग रहेको छ आज मैले युवा प्रतिभा सेगमेन्ट ल्याएको छु कार्यक्रममा, हामीले यो सेगमेन्ट नगरेको निकै भएको छ, त्यसैले हामी युवाहरूलाई प्रेरणा गर्ने गरी चाहिँ एउटा हाम्रो सेगमेन्ट रहेको छ युवा प्रतिभा, जहाँ चाहिँ विश्वभरिका अथवा हाम्रो कम्युनिटीका हाम्रो समुदायका युवाहरूको इन्टरभ्यू भनौँ, आफ्नो जीवनी भनौँ, उहाँले गर्नुभएको कामको बारेमा चर्चा गर्ने गर्दछु,
जसले गर्दा चाहिँ हाम्रो युवाहरूलाई पनि अलिकति प्रभाव परोस्।
आज मैले एकजना युवा प्रतिभाको नाम ल्याएको छु, त्यो एउटा सामग्री नै मैले तयार गरेर ल्याएको छु, अहिले भन्नुभन्दा अगाडि पनि सामग्रीमै नाम समेटिएको छ होइन। श्रोताहरू, आजको युवा प्रतिभामा एक युवाको बारेमा चर्चा गर्नेछौँ जसले हालसालै संसारमै तहल्का मचाएका छन् र हाल विभिन्न सञ्चार माध्यमहरूमा छाइरहेका छन्। उनी हुन् युवा कम्प्युटर प्रोग्रामर तथा व्यापारी निक डियालोसियो। अब तपाईँहरूलाई लाग्न सक्छ निकले के त्यस्तो गरेर चमत्कार गरे त, उनले यस्तो एउटा मोबाइल एप बनाए जुन चाहिँ अमेरिकन इन्टरनेट कम्पनी याहूले गत मार्चमा 30 करोड अमेरिकी डलर यानि कि 30 मिलियन US डलर्समा किन्ने घोषणाका साथै उनलाई याहूमा नै जागिर दिने पक्का गरिसकेको छ। 17 वर्षको कलिलो उमेरमै करोडपति हुनु र यति सानो उमेरमै विश्वविख्यात इन्टरनेट कम्पनी याहूसँग आफ्नो रोजगारको पक्का गर्नु चमत्कारै त हो नि होइन श्रोताहरू? मलाई चाहिँ सोरेयाना हो जस्तो लाग्छ, यस्तो काम गर्नु कुनै चान्चुने कुरा पनि त होइन नि होइन गङ्गा? एसआरआई इन्टरनेसनलसँग मिलेर निकले बनाएको एपको नाम भने समली हो, जसले विभिन्न वेबसाइट समली SUMMLY जसले विभिन्न वेबसाइटमा भएका समाचार तथा जानकारीहरू भेला पारी संक्षिप्त रूपमा प्रस्तुत गरी पाठकहरूलाई सहज बनाइदिन्छ। यो एपले याहूलाई आकर्षण गर्यो र सोझै किन्यो त्यति ठूलो रकममा, अनि यस्ता दुरन्तर युवा प्रतिभा उम्कन नदी आफ्नो बसमा पारिहाल्यो याहूले। याहूको बुद्धिमानीलाई पनि यहाँ त मान्नै पर्छ। श्रोताहरू, अब अलिकति निकको बारेमा जानकारी लिउँ। निकको जन्म 1 नोभेम्बर 1995 लन्डनमा भएको हो भने सानो छँदा अस्ट्रेलियाको मेलबर्न र पर्थमा पनि बसेका थिए। उनले हालै विम्बल्डनमा रहेको किङ्स कलेजमा छात्रवृत्तिमा आफ्नो पढाइ पुरा गरेका छन् र युनिभर्सिटीको अध्ययन थाल्ने तर्खरमा पनि छन्। निक्की आमा डायना डियालोसियो वकिल हुन् भने बाबु लाओ मन्टिलो मोर्गन स्ट्यानलेका उपाध्यक्ष हुन्। उनी याहूको लन्डन कार्यालयमा अब उसो काम गर्नेछन्। उनी 9 वर्षको हुँदादेखि नै म्याकबुक चलाउन पाएका थिए। उनलाई धेरै भाग्यमानी ठान्नु पर्दछ किनकि विश्वको धेरै ठाउँमा उनका उमेरकाले हालसम्म सर्वसाधारण कम्प्युटर पनि देख्न पाएका छैनन्। म्याकबुकमा मुभी एडिटिङ सफ्टवेयर फाइनल कट प्रो भन्छ, जुन चाहिँ मैले भर्खरै मात्रै देख्ने अथवा चलाउने मौका पाएको छु। यो फाइनल कट प्रोद्वारा मुभी बनाउने गर्दथे सानैदेखि। उनको कम्प्युटर ज्ञान सानैदेखि तिखारिएर आएको थियो। केवल 12 वर्षको उमेरदेखि नै एप बनाउने बुद्धि खियाउन थालिसकेका थिए। थिए निकले। फलस्वरूप मार्च 2011 आइओएस भनेको एप्पल सफ्टवेयरको एप्पल सफ्टवेयरको लागि ट्रिमिट TRIMIT ट्रिमिट भन्ने एप निर्माण गरेका थिए। तर त्यसलाई गिजमोडोले जुलाई 2011 वर्स्ट एप अफ द विक नाम दिएर नराम्रा एपहरूको सूचीमा राखिदियो। यो कुराले निकलाई ठूलो धक्का पुग्न गयो, तर उनी कति पनि विचलित नभई यी प्रतिक्रियालाई सकारात्मक रूपमा लिँदै ट्रिमिटलाई सुधारेर अझ राम्रो अनि आकर्षक बनाउने कम्मर कसे। यसै बीच ट्रिमिटले हङकङका अरबपति लिका सिंहको ध्यान आकर्षण गर्न सफल भयो र लिकाले यसलाई सुधार गरे। राम्रो बजार लिने कुरा देखेर $300,000 यानि कि $300,000 साझेदारी लगानी गर्ने घोषणा गरेपछि निकलाई थप ऊर्जा मिल्यो र उनी धेरै उत्साहित भए। यस्ता उत्साहजनक कुराले निकलाई ट्रिमिटलाई सम्पूर्ण रूपमा पुनर्निर्माण गर्न प्रेरणा मिल्यो। नभन्दै डिसेम्बर 2011 त्यस एपलाई पुनर्निर्माण अनि पुननामाकरण गरी सम्ली नामले एप बजारमा सार्वजनिक गरे। यो एप स्मार्टफोनमा विभिन्न वेबसाइटमा भएका समाचार तथा जानकारीहरू भेला पारी संक्षिप्त रूपमा प्रस्तुत गरी पाठकहरूलाई सहज बनाइदिने कार्य भने उनले जीवित राखे। यसको सफलता निकै माथि पुग्यो जब सुरुमै 2,00,000 प्रति डाउनलोड भयो। उक्त सफलतालाई साथ दिन नोभेम्बर 2012 व्यापारी तथा सेलिब्रिटीहरू योको ओनो, एस्टन कुचर, स्टेफन फ्राई, केबिन एबोस्क, मार्क पिङ्कस, रुपर्ट मर्डक लगायत लिका सिंहले पनि साझेदारी लगानी गर्ने प्रतिबद्धता जाहेर गरे। रातारात सम्ली चर्चित भयो। चर्चित हुने क्रममै मार्च 2013 याहुले $3 करोड अमेरिकी डलरमा सम्लीलाई किन्ने घोषणा गर्यो र निक रातारात करोडपति पनि भए र याहुलाई आफ्नो अन्य प्रतिभाहरू देखाउने माध्यम वा थलो बनाउन सफल भए। यसका साथै उनी विश्वमा कान्छा साझेदारी लगानीकर्ताका रूपमा पनि चिनिन थाले। 15 वर्षको उमेरमा गिजमोडोलाई ट्रिमिट पहिलो एप ट्रिमिट बारे कन्भिन्स गर्न नसक्दा रुँदै आफै अपलित भएका निकले अहिले आफू करोडपति युवा करोडपति भएको अनि याहुमा काम गर्न पाएकोमा निकै दङ्ग छन् र परिवारलाई पनि निकै गौरवान्वित बनाएका छन्। निकले विकास गरेको एप सम्ली हालै एप्पल स्टोरमा 4.5/5 रेटिङ मा रहेको छ भने एप्पल्स बेस्ट एप्स अफ 2012 अवार्ड फर इन्टुटिभ टचको अवार्ड पनि यो एपले पाइसकेको छ। निक विश्वका नामी सञ्चार माध्यमहरू जस्तै रिड राइट, बिजनेस इन्साइडर, हफिङटन पोस्ट, फोर्ब्स म्यागजिन, बीबीसी, सिएनएन, सिएनबीसी, ब्लुमबर्ग आदिमा मुख्य समाचार बनिसकेका छन्। गत हप्ता उनले एबीसी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनको एबीसीको 7:30 कार्यक्रममा पनि उनले अन्तर्वार्ता दिइसकेका छन्। अब अन्तिममा निक टियोलोसियोलाई इभिनिङ स्ट्यान्डर्डले टप 1000 इन्फ्लुएन्सियल लन्डनर 2012, फोर्ब्स म्यागजिनले द 30 अन्डर 30, मेल अन सन्डेले टप 100 थिङ्स टु वाच इन 2013 भनेर घोषणा गरेका छन्। उनले स्पिरिट अफ लन्डन अवार्ड इन 2012 एज एन्टरप्रेनर अफ द इयरको उपाधि पनि हासिल गरेका छन्। यो थियो श्रोताहरू मैले प्रस्तुत गरेको हालै विश्व बजार एप बजार भनौँ कम्प्युटर बजार र याहुको निकै चर्चाको विषय जो निक डिओलोसियोले तपाईँ हामीलाई निकै चकित बनाएका छन्। युवा करोडपति भइसकेका छन्।
युवा करोडपति मात्र होइन, उहाँले संसारभरि
नाम पनि कमाइसक्नु भएको छ र सानो युवा 17 वर्षको उमेरमा पनि युवा केही गर्न सकिँदो रहेछ होइन भन्ने खालको एउटा उदाहरण पनि बनिसकेको छ।
एकदमै ठुलो उदाहरण, जस्तै हाम्रो युवा साथीहरूलाई पनि एउटा ठुलो उदाहरण हुनुपर्ने हो होइन। अहिले हाम्रो हातमा त अब पहिला थाहा थिएन, हामीले अब कति कुराहरू चलाउन पाउँदैनथ्यौँ, हामी वञ्चित थियौँ होइन। तर अहिले त सबैको हातमा अब आइफोन छ, सबैको हातमा अब डिजिटल वर्ल्डै भइसकेको छ, जसले पनि चलाउन पाउँछ, कोही पनि अब कुनै कुराबाट वञ्चित बन्नु परेको छैन होइन। अनि यो समयमा होइन हाम्रो युवा साथीहरूले पनि एकदमै मेहनत गर्नुभयो भने, आफ्नो इन्ट्रेस्ट देखाउनु भयो भने पनि आफ्नो ट्यालेन्टहरू देखाउन सक्नुहुन्छ यो एउटा प्लेटफर्म जहीँ पनि छ भनेर भन्न सक्छौँ हामी होइन।
पक्का पनि श्रोताहरू, यो चाहिँ निकै प्रेरणादायी युवालाई युवालाई मात्र होइन अब सम्पूर्णलाई पनि प्रेरणादायी हुन्छ। म चाहिँ स्पेसिफिकल्ली यस निकबाट धेरै प्रभावित भएँ। उसको इन्टरभ्यू मैले 7:30 प्रोग्राममा अस्ति हेरेको थिएँ। हेर्दाखेरि उसले भनेका छन् मैले हिस्ट्रीको एक्जाम रिभाइज गर्दै गर्दाखेरि गुगलमा खोज्दै जाँदाखेरि धेरै इन्फर्मेसनहरू धेरै ठाउँ छरिएको, धेरै वेबसाइटमा इन्फर्मेसनहरू पाइने, तर धेरै ठाउँ ब्राउज गर्नुपर्ने भन्ने खालको उसले कुरा गरे र उनले आफ्नो सोचाइ चाहिँ त्यहाँबाट जेनेरेट गरे कि यी सबै इन्फर्मेसनहरूलाई चाहिँ एउटा सानो एकै ठाउँमा ल्याउने एउटा कुनै माध्यम भए चाहिँ, समराइज गरिदिने माध्यम भए चाहिँ यो सजिलो हुन्थ्यो भनेर चाहिँ उनले आफ्नो सोचाइ त्यसरी डेभलप गरेर चाहिँ यो एपको निर्माण गरेको हो भन्ने चाहिँ उहाँले भन्नुभएको छ।
टर्निङ पोइन्ट
एउटा टर्निङ पोइन्ट उसको निकै नै राम्रो कदम निकै राम्रो कदम, निकै कलिलो उमेरमा त्यस्तो धेरै ठुलो दिमाग खियाएर चाहिँ त्यति धेरै ठुलो काम गर्नु भनेको चाहिँ निकै आश्चर्यचकित पारे आश्चर्यचकित हुने कुरा नै पक्का नै हो। उसले चाहिँ यो एपबाट चाहिँ 1500 त्यस्ता धेरै क्यारेक्टर्सका आर्टिकल्सहरू चाहिँ जस्तै 160 क्यारेक्टरहरूमा चाहिँ समराइज गरिदिने एप विकास गरेको भनिएको छ।
एकदमै एकदमै देवीले एकदमै हुन्छ नि उत्साहपूर्ण अथवा हुन्छ नि एउटा एकदमै इन्सपिरेसनल स्टोरिज अथवा इन्सपिरेसनल जीवनी कसैको ल्याएर चाहिँ हामीलाई सुनाउनु भयो। श्रोताहरूले पक्का पनि इन्जोय गर्नुभयो होला। हामीले पूर्ण आशा लिएको छौँ तपाईँहरूले यो डिजिटल वर्ल्डमा आफ्नो साथीहरूले संसारमा के गरिरहेछन् र हामीले पनि के गर्नुपर्ने रहेछ, हामीले कुन कदममा अगाडि बढ्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ एउटा इन्सपिरेसन लिनुभयो होला भन्ने हामीले पूर्ण आशा लिएको छौँ। तर यो इन्सपिरेसनल स्टोरी होइन को साथसाथै अब हामी अर्को गीततर्फै लागौँ।
एउटा साङ्गीतिक कोसेली छ हामीसँग श्रोताहरूको लागि, जेसुकै भन्ने दीपक लिम्बूको आवाजमा हामी दीपक लिम्बूलाई निकै फिचर गर्छौँ कार्यक्रममा, किनकि युवाका ढुकढुकी हुनुहुन्छ दीपक लिम्बू
र
गीत पनि निकै धेरै नै मजाले गाउनुहुन्छ, निकै जोस जाँगरका गीत गाउनुहुन्छ, निकै माया प्रीतिका गीतहरू गाउनुहुन्छ, निकै सामाजिक गीत पनि गाउनुहुन्छ। त्यसैले युवा दीपक लिम्बू हाम्रा श्रोताहरूका ढुकढुकी हुनुहुन्छ, हामी त्यही भन्न रुचाउँछौँ श्रोताहरू। र हामीसँग अहिले रहेको गीत जेसुकै सुनौ, माई प्रमिस भन्ने मुभीबाट हामीले ल्याएको छौँ आज।
जेसुकै भन तिमी,
जेसुकै भन तिमी, हेरौँ के भन्न खोजेको हुन् दीपकले।
मन पराउनु दोष भए, दोष भए म माया गर्नु दोष भए, दोष भए म मन पराउनु दोष भए, दोष भए माया गर्नु दोष भए, दोष भए म खै के भो तिम्रो मायामा बेहोशी भए म हाय मन पराउनु दोष भए म लौ माया गर्नु दोष भए हर दुखमा खुशी छर्छु म केही नहोस् तिमीलाई बरु मर्छु म तिम्रो हर दुखमा खुशी छर्छु म केही नहोस् तिमीलाई बरु मर्छु म मायाको सागर तिमी सागरमै डुब्दै गए म माया नै ईश्वर रहेछ जब त्यो बुझ्दै गए म खै के भो तिम्रो मायामा बेहोशी भए म मन पराउनु दोष भए म हो माया गर्नु दोष भए म प्रीतको फुल कहिले ओइली न झरोस् गासिएर प्रीतमा छुट्नु नपरो प्रीतको फुल कहिले ओइली न झरो गासिएर प्रीतमा छुट्नु नपरो मनदेखि मनैलाई मन कसरी मन पराउँछ खै छुटुक्कै गासिन्छ मन छुट्न झन् डराउँछ खै के भो खै के भो तिम्रो मायामा बेहोसी भए म मन पराउनु दोषी भाइ म माया गर्नु दोषी भाइ म
नेपाली व्यवसायलाई सहयोग गर्नुहोस् आफ्नो समुदायलाई टेवा पुर्याउनुहोस्
तपाईँले वर्कर एन्टरप्राइजेसको सेवा पहिले नै उपभोग गर्नुभएको होला अब हामी कहाँ फाइनेन्स ब्रोकिङको सेवा पनि उपलब्ध छ
तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी तपाईँलाई ब्याङ्कले भन्दा बढी जानकारी र सुझाव दिन प्रतिबद्धता व्यक्त गर्दछौ
हामी रियल इस्टेट एजेन्ट ब्याङ्क र कन्भेन्सरसँग मिलेर सबै प्रक्रिया सहज बनाउन कटिबद्ध छौ
सेवा लिन तुरन्त सम्पर्क गर्नुहोस् आशिष वाग्ले वाग्ले एन्टरप्राइजेस लेभल 5 22 ग्रिनफिल्ड स्ट्रिट एडलेड
फोन नम्बर 04345320622
हजुर एकदमै मिठो गीत यो दीपक लिम्बूको मन पराउनु दोष हो भने दोषी भएमा भन्ने गीत तपाईँहरूले सुन्नुभयो जस्तो कि भन तिमी भन्ने गीत जुन तपाईँले सुन्नुभयो एकदमै मिठो दीपक लिम्बूको गीत स्वर सँगसँगै हामीले वक्ल इन्टरप्राइजको यो एड पनि बजाइसक्यौँ उहाँ त्यस पछाडि अब हाम्रो भनेको कम्युनिटी इन्फो
र हामी केही सामुदायिक सूचनाहरू हामीसँग छन् आज त्यसको बारेमा हामी श्रोतालाई जानकारी दिन्छौँ
मेरो हातमा छ स्टार्स र बासाले जुन मलाई कम्युनिटी इन्फो हामीसँग हामीलाई हाम्रो भुटानी साथी अथवा नेपाली साथीहरूलाई सेयर गर्नु भनेर दिनुभएको थियो उहाँले भन्नुभएको छ नागरिक अधिकार प्रोजेक्ट डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड सिटिजनसिप डायकको आर्थिक सहयोगमा नागरिक अधिकार हाम्रो अधिकार र दायित्वबारे जानकारी भनेर दिनुभएको छ आदरणीय भुटानी समुदाय एडिलेड 1225 युथ सेन्टर 17 विल्सेयर स्ट्रिट सल्सबरीमा चलिरहेको वृहत नागरिक अधिकार प्रोजेक्ट हाम्रा अधिकार र दायित्व तथा सम्बन्ध निर्माण बारे छलफल लगायत जानकारी आदान प्रदान कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ निम्न मितिमा निम्न विषयहरूमा विज्ञहरूले प्रस्तुत दिनेछन् अप्रिल 8 तारिकमा अस्ट्रेलियाको अदालत र त्यहाँसम्मको पहुँच अप्रिल 29 तारिकमा अस्ट्रेलियाको राजनैतिक व्यवस्था व्याख्या र भ्रमणका लागि संसद भ्रमण गुमाइनेछ मे 6 तारिक अस्ट्रेलियाको कानूनी व्यवस्था र सहायता लिने उपायहरू मे 20 तारिकमा अस्ट्रेलियाको नागरिकका अधिकार र दायित्वहरू जुन 3 तारिकमा अस्ट्रेलियामा भेदभावबाट संरक्षण जुन 17 तारिकमा सत्यताबारे लेखाजोखा भुटानी युवाका लागि भिडियो तालिम वर्कसप 18 25 वर्षसम्मकालाई जुन 24 तारिक समानता र स्वतन्त्रता भुटानी युवाका लागि भिडियो तालिम वर्कसप 18 24 वर्षसम्मकालाई जुलाई 1 तारिक भिडियो प्रदर्शनी र छलफल सबै सहभागीहरूलाई 18 25 वर्षका पनि उपरोक्त उल्लेखित विषयवस्तु नेपालीमा उल्था गर्नका लागि एक इन्टरप्रेटर रहनेछन् एडिलेड मेजिस्ट्रेट अदालत भ्रमणका लागि अप्रिल 23 तारिकका दिन बिहान 11 व्यवस्था गरिएको छ अप्रिल 23 दिन बिहान 10 1225 युथ सेन्टर 17 विल्सेयर स्ट्रिट सल्सबरीमा भेला भइदिनु हुन अनुरोध गर्दछौ संसद भवन भ्रमणका साथ प्रस्तुति पनि समावेश गरिएको छ त्यसका लागि अप्रिल 29 तारिकका दिन बिहान 9 1225 युथ सेन्टर 17 विल्सेयर स्ट्रिट सल्सबरीमा जम्मा होइसक्नु पर्नेछ भ्रमण र प्रस्तुति सञ्चालनका निमित्त भुटानी समुदायका सदस्यहरूको उपस्थितिको नामावली तयार गरिनेछ र यो अत्यन्त महत्वपूर्ण रहेको छ सबै भुटानी समुदायका सदस्यहरूलाई तदारुकताका साथ उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ यदि यहाँहरूमा यस योजनालाई लिएर कुनै पनि प्रश्नहरू भएमा म खुसी साथ मदत गर्नेछु भवदिया लिन बेल समुदाय विकास अधिकारी टेलिफोन नम्बर रहेको छ 08820 8915 फेरि भन्छु टेलिफोन नम्बर 08820 68915 अथवा 04386726500
ल यो बासा र स्टार्सको स्टार्सको संयुक्त सूचनापछि म चाहिँ एउटा फेरि बासा द्वारा प्रेषित सूचना यहाँहरूलाई प्रस्तुत गर्दछु. आगामी मई 11 तारिकका दिन भुटानीहरूको वार्षिक उत्सव कार्यक्रम हुने निर्धारण गरिएको छ. कार्यक्रममा नमस्ते कल्चरल ग्रुप, एडलेड बुडनेस युथ, युवा संसार हाम्रो कार्यक्रम र बासा लगायत र अन्य भाषाद्वारा मनोरञ्जनात्मक कार्यक्रम तथा अन्य विविध कार्यक्रमहरूको आयोजना गरिनेछ. यस कार्यक्रमको मौका पारी भुटानीहरूको साउथ अस्ट्रेलियामा बसोबासमा सहयोग गरी योगदान पुर्याउने भुटानीहरू, भुटानी तथा गैर भुटानी स्वयंसेवकलाई सम्मान पनि गरिने भएको छ. यदि तपाईँहरूलाई कोही स्वयंसेवक सम्मान योग्य लागेको छ भने मनोनयन गर्न सक्नुहुनेछ. मनोनयनका लागि भाषा basa@bhutanese.org.au मा इमेल पठाई गर्न सक्नुहुनेछ भने मोबाइल 04316896947 मा पनि सम्पर्क गरी 15 अप्रेल 2013 गरिसक्नुहुनेछ. यसका बारेमा हामी विस्तृत जानकारीहरू अरू कार्यक्रममा पनि प्रस्तुत गर्दै जानेछौँ.
हजुर, त्यसरी नै भुटनिस युथ ग्रुपले पनि हामीलाई एउटा इन्फर्मेसन पठाएको छ. एडलेड भुटनिस टिमले चाहिँ 150 जति हामी भुटानीहरूलाई चाहिँ अस्ट्रेलियन सिटिजनसिपको बारेमा तालिम दिने अथवा इन्फर्मेसन सेसनहरू अर्गनाइज गरिरहेको छ. अब प्रत्येक वर्ष जुनमा चाहिँ रेफ्युजी विक पर्छ होइन, त्यसै गरी यो वर्षको रेफ्युजी विकमा चाहिँ 100 लिएर 150 हाम्रो भुटानीहरूले चाहिँ सिटिजनसिप चाहिँ पाउने सम्भावना रहेको छ. त्यसरी नै हिजो मात्र अप्रिल 6 चाहिँ इन्फर्मेसन सेसन थियो डायकसँग, डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड अस्ट्रेलियन सिटिजनसिपसँग चाहिँ भुटनिस युथ ग्रुपले अथवा भुटानी एउटा टिमले चाहिँ इन्फर्मेसन सेसन अर्गनाइज गरेको थियो, जहाँ चाहिँ 50 बढी भुटानीहरूको सहभागिता रहेको थियो. त्यसमा चाहिँ अब 2008-2009 जो पनि आउनुभएको छ भुटानीहरू एडलेडमा आइसक्नु भएको छ, उहाँहरूले चाहिँ सिटिजनसिप अस्ट्रेलियन सिटिजनसिप अप्लाई गर्ने बेला भएको छ, उहाँहरू एलिजिबल भइसक्नु भएको छ. त्यसै कारणले उहाँहरूले चाहिँ अप्लाई गरेर चाहिँ मे 2013 टेस्ट राखेको छ होइन, 20 र 21 टेस्ट राख्नको लागि चाहिँ यदि तपाईँहरूलाई इङ्ग्लिसको समस्या छ र इङ्ग्लिसको सहयोग लिन चाहनुहुन्छ भने इङ्ग्लिसको पनि भुटनिस युथ ग्रुपले एकदमै सहयोग गर्ने भएको छ. यदि र यही युवा संसारको यो इन्फर्मेसनबाटै नै होइन, यो उहाँ यो भुटनिस युथ ग्रुपले चाहिँ के भन्छ भने सम्पूर्ण भुटानीहरूलाई जो कोही पनि एलिजिबल हुनुहुन्छ तपाईँहरूलाई यो कार्यक्रममा सहभागी भइदिनु हुन अनुरोध गरेको छ. र यदि तपाईँहरूलाई यदि कुनै क्वेसनहरू छ, कुनै प्रश्नहरू उठिरहेको छ, कुनै जिज्ञासा छ भने भुटनिस एडलेड युथ ग्रुपलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ.
यसै सिलसिलामा हाम्रा साथी हुनुहुन्छ एकजना प्रतिमान बस्नेत, जसले सल्सबरी नर्थबाट हामीलाई एउटा सूचना जस्तो एउटा सामान्य एउटा जानकारी प्रेषित गर्नुभएको छ. उहाँले भन्नुभएको छ, जसरी भए पनि युवा संसार लाई म सहयोग गर्न चाहन्छु र हामी हाम्रो सानो युवा समूहले पनि युवा संसारलाई सहयोग गर्न चाहन्छु भन्नुभएको छ. तर कुन खालको सहयोग हो उहाँले बताउन भएको छैन. पक्का पनि हामीलाई सुनिदिने र हामी हाम्रो कार्यक्रममा सहभागी बनिदिने जस्ता सहयोग भन्नुभएको होला, एकदमै हामी त्यसको लागि
आभारी
छौँ. हामी वेलकम गर्न चाहन्छौँ, स्वागत गर्न चाहन्छौँ. र उहाँहरूले भन्नुभएको छ, तपाईँहरूको कार्यक्रम निकै रमाइलो छ, कम्युनिटी र समुदायको लागि निकै ज्ञानवर्धक रहेको छ भन्नुभएको छ. त्यसको लागि पनि प्रतिमान बस्ने लगायत उहाँका साथीहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ.
त्यसै गरी सहयोगको सिलसिलामा हामीलाई यसपालिको जुन हाम्रो युवा संसारलाई आर्थिक सहयोग गरेर चाहिँ गीता अधिकारी र विवश घिमिरेले $5 सहयोग गरेर चाहिँ उहाँहरूले हामीलाई सहयोग गर्नुभएको छ.
फेरि त्यस्तै गत इस्टरमा क्याम्पिङ जाने हाम्रा सिनियर दाजुहरूले पनि हामीलाई केही सहयोग स्वरूप चाहिँ उहाँहरूले हामीले अस्ति गरे अनुसार उहाँहरूलाई आग्रह गरे अनुसार उहाँहरूले पनि
टेन
सेन्स फर रेडियो भन्ने प्रोजेक्ट हाम्रो जो थियो त्यसलाई पनि धेरै सहयोग पुर्याउनु भएको छ. त्यसलाई धेरै धेरै धन्यवाद. अब श्रोताहरू, हामी धेरै कम्युनिटी सूचनाहरू भन्यौँ. अब हामीसँग एकजना अतिथि आउनुभएको थियो मेलबर्नबाट र हाम्रो लोकसफलले चाहिँ त्यसै बेला उहाँलाई पक्रेर उहाँ समातेर चाहिँ हाम्रो रेडियो कार्यक्रममा तपाईँले इन्टरभ्यू दिनु पर्यो भनेर चाहिँ मेलबर्नका साथीलाई पनि मेलबर्नका अतिथिलाई पनि सहभागी गराउनु भएको छ. यो हाम्रो निकै ठुलो कुरा हो. मेलबर्नका कोही आउनु भएको छ, उहाँहरूलाई कार्यक्रममा सहभागी गराउनु हामीलाई निकै कष्ट पर्छ, सदा सदा हामीले गर्न सक्दैनौँ किनभने उहाँहरू उहाँ बस्नुहुन्छ, रेडियोबाट इन्टरभ्यू लिन पनि उहाँ आएको बेला चाहिँ लोकसभाले मौका पारेको छ। यो इन्टरभ्यू सुनौ, त्यसपछि हामी कार्यक्रममा फेरि आउनेछौँ।
हजुर, यहाँको शुभ नाम भनिदिनुहोस् न।
यहाँ चाहिँ के भन्छ भने भुटान, अब पहिले भुटानतिरको चाहिँ शशिधर आचार्य भन्थे, तर यहाँ चाहिँ एकदम अङ्ग्रेजीमा छोटकरीमा बोल्नुपर्ने हुँदाखेरि शशि आचार्य भन्छन्, त्यसो हुँदा सबैले चिन्छन् मलाई।
अहिले म त एडलेडमा यहाँसँग गफ गर्दैछु होइन, साउथ अस्ट्रेलियामा यो सल्सबरीमा आउनुभएको छ, बसाइ चाहिँ कहाँ छ हिजो आज?
मेरो बसाइ चाहिँ अहिलेको भन्नुपर्छ भने मेलबर्न भन्छन्, अस्ट्रेलियाको मेलबर्न भन्ने ठाउँमा बसिन्छ।
यहाँ मेलबर्नमा हुनुहुन्छ, हाम्रो यो कार्यक्रममा चाहिँ विशेष गरेर अलिकति पुरानो कुराहरू पनि हामी गर्ने गर्छौँ, बाल्य अवस्थाको केही कुराहरू सम्झिनुहुन्छ?
त्यति साह्रो त छैन, कतिवटा कुरा त पहिले कुराहरू बिर्सिँदो रहेछ, र पनि थोरै थोरै मात्रामा एउटा कुराहरू सम्झ्या। मेरो जन्म चाहिँ अब चिराङ बिचगाउँ भन्ने ठाउँमा जन्म भएको, अरे बालककालमै त्यो चिराङ भन्ने ठाउँलाई छोडेर त गुवाङ भन्ने ठाउँमा बाबुआमाले लग्नु भएछ र उहीँ बढियो हुर्कियो, र त्यही गुवाङ भन्ने ठाउँबाटै हाम्रो एउटा के भन्छ एउटा जीवनवृत्ति विवाहको कार्यक्रम पनि त्यहीँ भएर त्यहीँबाट विवाह
भयो। यहाँ एकैचोटि अब बाल्यकालबाट भनौँ विवाहको अवस्था भने चाहिँ अलिक युवा अवस्थामा पुग्नु भयो, कति वर्षमा बिहे भयो यहाँको?
हाम्रो बिहे चाहिँ त्यतिखेर समय भनेको अलिकति बाल्यकालमा विवाह गर्ने चलन रहेको रहेछ, र हाम्रो विवाह भएको चाहिँ मेरो चाहिँ 18 वर्षमा बिहे भएको हो।
ए, 18 वर्षमा? 18 वर्षमा विवाह भयो, चोरी बिहा माघी बिहा भन्छ नि, के कस्तो बिहा तपाईँको चाहिँ?
त्यसको लागि त्यतिखेरको चलन त्यस्तै थियो, अब हामी दुईजनाको त्यति साह्रो सहमतिसम्म पनि होइन, मागेर बिहा गर्ने चलन हुँदा हामी चाहिँ अब मागेर बिहा गरे हो।
कुन ठाउँमा जानु पर्यो, माग्न को जानुभएको थियो?
बुवा नै जानुभयो र म पनि गएँ, र गेलेफु भन्थे भुटानको गेलेफु भन्ने गाउँमा गएर मागेर बिहा गरे हो। अब बाजाहरू बजाएर बिहा गरेको बिहे रमाइलो हुन्छ भन्थे, अब किनभने यता बाबुआमापट्टिबाट पनि अलि पहिले पहिलेकै छोरो हुँदा बाबुआलाई एउटा हर्ष हुँदो रहेछ, बिहे गर्ने भनेको एउटा रमाइलो कुरा हुँदो रहेछन्, र त्यतिखेर घरको घरबाट चाहिँ बिहा गरेको होइन, अलिकति टाढा ठाउँमा बिहा गरेको हुँदाखेरि एक दिनको म्याद राखेर गएर अर्का ठाउँबाट बिहे गरेको हो, र एकदम नौमती बाजा बजाएर मजाले अगाडि दमाइहरूकोसँग गरे हो।
त्यतिखेरको बेहको बारेमा अलिक सुनाइदिनुहोस् न, जस्तै नौमती बाजा लिएर गएर राति नै बस्नुपर्ने हुन्थ्यो कि त्यहाँ बेहुली घरमा, कस्तो के अवस्था थियो त्यतिखेर?
त्यतिखेरको चलन के थियो भने अब कतिजनाको चाहिँ अब नौमती बाजा लिएर गएर दिउँसोकै बिहे गरेर ल्याउने चलन पनि थियो, तर हाम्रो पालामा र हामीले चाहिँ अब रातै बसेर राति जगे गरेर भोलिपल्ट बेहुली घरमा ल्याएर त्यसरी बिहे गरे हो।
ए, टाढा जानुपर्ने कारण भएर पनि त्यसो भएको होइन, एउटा चलनै त्यस्तो?
हजुर, एउटा चलनै त्यस्तो पनि, र एउटा के भने एउटा त्यतिखेरको रमाइलो र त्यता आफ्ना मान्छेहरू त्यो त्यस ठाउँमा धेरै भएका कारणले गर्दाखेरि अब यही ठाउँबाट पनि हामी रमाइलो ठाउँमा बिहे गर्छौँ भनेर त्यसरी बिहे गरेको हो।
अनि जस्तै बिहे गर्नुभयो, बिहे गरेपछि अब घरमा गृहस्थी सुरु भयो होइन, कस्तो युवा अवस्थामा अरू के कामहरू गर्नुभयो तपाईँले? खेतीपाती के कस्ता कामहरू थिए, गाई गोठहरू?
त्यतिखेरको समय ठाउँ परिस्थिति त्यो ठाउँको त्यस्तो थियो, र स्कुलहरू पढ्न इच्छा भए भए पनि पढ्न पाइएन, र न्याक्सरी भएर बसियो, र कति इच्छा थियो पढ्ने स्कुलहरू चाहिन्छ पाइन्छ पढ्नुपर्छ भन्ने कुराहरू थोरै बुझिन्थ्यो, तर हाम्रो ठाउँमा स्कुल नभएको कारणले अब के भन्नु, त्यतिखेरको चलनमा गौशाल बस्तीहरू पाल्ने खेती गर्ने यस्तै चलन र यस्तै वातावरणमा हुर्केर त्यस्तै त्यस्तै गर्दै ल्यायो।
केही काम गर्नुभयो भुटानमा, जस्तै अब हुन्छ नि विभिन्न कसैले गाउँबाट कारबारी मण्डल यस्ता कार्य केही गर्नुभयो भएन?
यस्ता त्यहाँ गाउँ समाजमा कर्मचारी काम भने चाहिँ गरिएन, अब आफ्नै खेतीपाती र वस्तु भाउ यस्तै अब त्यस्तै चलन थियो, त्यस्तै चलनमै
वस्तु भाउहरू के खर्कमा लाने खालका धेरै वस्तुहरू थिए, कस्तो थियो?
ए, वस्तुहरू धेरै धेरै पालेको थिएँ, ठुलो गोठ पालेको थियो, 15 माउ 20 माउसम्म गाई भैँसी गरेर जङ्गलमा गोठ लाने चलन पनि थियो, जङ्गलमा गोठ लगेर गोठै पनि बसिन्थ्यो, गोठ गोठै बसेर कहिले 6 महिना मात्रै पनि घर आइन्थ्यो।
होइन, तपाईँ आफै गोठ मात्रै पनि बसेर त्यसरी 6 महिनापछि घरमा आएको पनि अवस्था छ?
छ छ, म बसेको म आफैले पनि भोगेको कुरा हुने, जङ्गलमा गोठ लिएर गएर अब के हिउँदो र बर्खा भन्ने त्यहाँको सिजन त्यस्तो थियो, त्यो सिजनमा अब 6 महिना जति चाहिँ जस्तै भनौँ मङ्सिरदै गोठ भनेर गोठ लिएर जङ्गल गइयो भने एकैचोटि असारतिर मात्रै गोठ लिएर घर आउने चलन थियो, अनि आएर अब धान रोप्ने चलन थियो, त्यहाँदेखि धान रोपिन्थ्यो। अब सबैभन्दा दुःख के थियो भने अँध्यारामा पर्नुपर्ने, उज्यालोमा काम गर्नुपर्ने, त्यसो भन्दा दाउरा खोजेर थुपारिन्थ्यो, आगो बालिन्थ्यो मजाले राति, अनि उज्यालो पारिन्थ्यो र अनि पढिन्थ्यो नेपाली अक्षरहरू एउटा एउटा
के सिलोकहरू भन्नुहुन्थ्यो?
सिलोकहरू अब त्यस्तै अब कविताहरू श्लोकहरू
केही याद छ तपाईँलाई अहिले त्यतिखेरको त्यतिखेर तपाईँ आजभन्दा धेरै वर्ष अगाडि जुन भुटानमा गोठमा बस्दाको कुरो
त्यस्ता कुराहरू अब त्यति साह्रै त छैन सबै कतिवटा कुरा त बिर्सिसक्यो तर एउटा एउटा कुरा श्लोकहरू पनि कन्ठ छ
भनिदिनुहोस् न
ल म एउटा श्लोक जानी नजानी भन्छु है त ल तर छोटो हे दाजु दिदी भाइ बहिनीहरू हो माता पिता मित्र हो संजोगले गरी भागेको उदय भए हाम्रो हाम्रो यहाँ भेट भयो
हाम्रो यहाँ भेट भयो भने एउटा त्यतिखेरको पनि वास्तवमा संजोगले अहिले भेट पनि गराइरहेको छ होइन झन् नेपालमा त कति भेट भयो कतिजना अहिले पो अलिक कता कता छुट्यो अनि जस्तै अब यहाँको युवा अवस्थामा केही सम्झिने खालका रमाइला कुराहरू केही छन्
त्यस्ता युवा अवस्थामा सम्झिने रमाइला कुराहरू थिए तर ती कतिवटा कुराहरू आफै सम्झेर पनि आफैलाई धोका लागेर ती कुरा सम्झेर पनि आफै मनमनमै मारेर पनि हिँड्नु पर्थ्यो कतिवटा कुरा सम्झिँदा आफूले सम्झेका साथीहरू र आफूले हिँड्ने बाटाहरू त्यस्ता नपाएर पनि कतिवटा अब एउटा नाजुक अवस्थाले गर्दा पनि हामी त्यसरी रोकेर आफ्ना मनलाई आफै घुम्च्याएर हिँड्नु पर्थ्यो
दुःखद घटनाहरू केही सम्झिनुहुन्छ
त्यस्ता दुःखका घटनाहरू त कति आए कति गए ती कति बिर्सि पनि सकियो अहिले त्यति सबै पनि छैन
ठक्क दिमागमा रहने मुटुमा रहिरहने तपाईँलाई अहिलेसम्म चाहिँ त्यही युवा अवस्था मात्रै नभएर अहिलेसम्मको कुरा गर्दाखेरि चाहिँ
एउटा भुटान देश हाम्रो भनेर त्यहीको झन्डामा मुनि बसिन्थ्यो र त्यहीँको हावा पानी त्यहीँको वातावरणमा हुर्क्यो के थियो त्यो देशमा भने नेपाली र बङ्गालङ जातिहरू भन्नेका जनसङ्ख्याको आधार त्यस्तै थियो त्यहीँ बस्दा बस्दै यस्तो नहोला हामी अब कतै पुस्तौँसम्मको हाम्रो वातावरण बसाई हाम्रा पुस्तौँसम्मको यही भुटानमै हुन्छ होला भन्ने सोचेको थियो तर त्यो अन्तिममा त्यस्तो कुराहरू आफूले जस्तो सोचेको त्यस्तो हुन सकेन र त्यस्तो हुँदा त्यहाँदेखि भुटानबाट खेदियो र शरणार्थी भएर नेपाल देशमा आएर बस्नु पर्यो र पनि कति कठिनाइ दुःखहरू खट्दै अब दात्री संस्थाले दिएका कुराहरू खाँदै लाउँदै त्यस्तै भोग्दै गर्दै 20 वर्षसम्म शरणार्थी जीवन बिताइयो गर्दै लाँदा त्यस संसार त्यस ठाउँमा त्यस वातावरणमा हुर्किँदा अब हाम्रा सन्तानहरू छोराछोरी अलि धेरै थिए धेरै धेरै भएका थिए तर ती नानीहरूलाई आफूलाई कस्तो कुरामा धोका लागेको थियो भने आफूले पढ्न पाइएन अब आफूले सम्झेर काम गर्न पाइएन जस्तै भनौँ एउटा तगाराभित्र जस्तो बस्नु पर्यो र यस्ता कठिनाइ हुँदा दुःख हुँदो रहेछ भविष्य छोरा नातिहरूले केही अब रोकिएर बस्दा दुःख हुँदो रहेछ भन्ने कुराहरूमा केबाट रोकिन्छ त भन्ने कुराहरूमा अर्थ आफूलाई लागेको विचार सबैभन्दा अभाग भनेको पढ्न नपाउनु रहेछ र मैले दुःख गरेर भारी बोकेर घाँस काटेर कसैको बिल्डिङ बनाउने सिमेन्टको भारी बोकेर अखण्ड गरेर मैले छोराछोरी पढाएँ आफूले खर्च अखण्ड गरेर दुःख गरेर बनाएर म जस्ता न्यासरी भएर दुःख पाएर चाहिँ नबसुन् र मेरा सन्तानहरू केही सुखी बनुन् भोलि भनेर र मेरा नानीहरू सबै 12 भन्दा माथि क्लास पढाएका छन् सबै कोही मास्टर गरेका छन् र अहिले हालमा आएर मेलबर्न आएको 3 साल भयो र मेलबर्नमा आएर त्यही मेलबर्नमै भोग गरेर बसिरहेको छ तर यस देशमा आउँदा आफू चाहिँ के भइयो भने निराक्षर भएको कारण अन्धा जस्तो भइयो र नानीहरू दुःख गरेर पहिले पढाएका कारण लिएर गर्दा अलिकति केही वातावरण अघि भएकाले गर्दा उनीहरू सुरक्षा छन् र बाँचिरहेका छन् गरी खाँदैछन् अहिलेसम्म राम्रै छ
मेलबर्नको बसाइ राम्रै छ
राम्रो छैन त्यसको शोकको पीडा छैन एकदम आनन्दमय छौँ अहिले
राम्रै हुनुहुन्छ अन्त्यमा जाँदा जाँदै कार्यक्रम सुन्ने सम्पूर्ण युवाहरूलाई के सन्देश दिनुहुन्छ
अब यस्तो कार्यक्रम सुनाउने सुन्ने युवाहरूलाई म धेरै धेरै धन्यवाद दिँदै यस्ता अब हाम्रा पुराना पुराना कुराहरूलाई सम्झेर यी कुरालाई उमङ्गन गराएर सबै अब अघिका आफ्ना पूर्वजहरूले गरेका कुराहरू सुने जानेका कुराहरू अहिले प्रवचनमा ल्याएर संसारमा प्रचार गरिदिने युवाहरूलाई म धेरै धेरै धन्यवाद दिन्छु त्यहाँभन्दा अरू के दिन सक्छु
यहाँलाई पनि धेरै धेरै धन्यवाद
गीतभन्दा अगाडि गङ्गा हामी भुटानको इलेक्सनको निर्वाचनको अपडेट दिनेछौँ श्रोताहरू माफ गर्नु होला अलिकति अहिले इलेक्सन हुन गइरहेको छ भुटानमा हालचालै सायदै मलाई लाग्छ अर्को महिना होला
April 23rd इलेक्सन भइरहेछ
यही महिना अर्को महिना सरी April 23rd भइरहेको छ र अहिलेसम्म हामीसँग अहिलेसम्म पक्का पक्की भएका उम्मेदवारहरूको नामावली हामीसँग छ र यो चाहिँ हामी सरसरी श्रोताहरूलाई चाहिँ को छन् कोही कतिजना नेपाली छन् भन्ने हाम्रो एउटा कन्सेप्ट आउन सक्छ यहाँ अलिकति श्रोताहरूलाई हामी जानकारी दिन सक्छौँ र साम्ची हामी साम्ची भन्छौँ उनीहरूले साम्से अहिले नयाँ छ है र पहिला धनकुमार घले छत्रपति फुयल साङ्गे खान्टुप छाङडु छिरिङ नारायण दाहाल खडानन्द ढकाल गणेश घिमिरे निकैजना नेपालीहरू पर्नु भएको छ यहाँ
त्यसै गरी चिराङ जोङखाकबाट चाहिँ पासाङ टी तामाङ, सञ्जय तामाङ, नवीन दर्लामी, जस्टिन गुरुङ, श्याम बस्नेत र कमल बहादुर गरे निकै सबै नेपाली होइन।
त्यसै गरेर सर्पाङ डिस्ट्रिक्टबाट पनि रघुपति सुबेरी, धनबहादुर मंगर, सोनाम दोकर, धनकुमार बस्नेत र आनन्द राई रहनुभएको छ।
त्यसै गरी जेमगाङ जोङखाकबाट पेमा राक्पा, युगेन छोपेल, पेमा लामो, येसी छोमो र दोर्जी खरेन।
अनि पारो जिल्लाबाट रहनु भएको छ किन्ले दोर्जी, उगेन छिरिङ, सोनाम वाङचुक, छेवाङ नर्बु र काका छिरिङ।
त्यसै गरी हाबाट पढ्नुभएको छ छिरिङ दोर्जी, तेन्जिङ नर्बु, छोडे छोडा जाम्सो र खाङ खाण्डु वाङचुक।
र बुमथाङबाट पढ्नुभएको छ निमा, सोनाम तेन्जिङ, छेवाङ जुर्मी र रिन्जेन फुन्छो।
त्यसै गरी थिम्पूबाट हुनुहुन्छ छिरिङ टासी, निमा गेलसेन र छिरिङ।
र अर्को जिल्ला रहेको छ गासा, गासामा उम्मेद्वार रहनुभएको छ साङ्गे खाण्डु, साङ्गे खाण्डु थेन्जिन र इसे दोर्जी,
साङ्गे खाण्डु तेन्जिङ र इसे दोर्जी। त्यसै गरी वङ्दी फोटाङबाट हुनुहुन्छ टासी दोर्जी, सोनाम यान्छेन र छाडोर नामगे।
चोङछा जिल्लाबाट हुनुहुन्छ थार्छेन, टासी सामड्रुप र डाक्टर जागर जागर दोजी।
त्यसै गरी मङ्गलबाट हुनुहुन्छ सोनाम वाङचुक, नाइछु र छिरिङ वाङचुङ।
अर्को जिल्ला रहेको छ फेमागासल, फेमागासलमा उम्मेद्वार रहनुभएको छ पेमा वाङचुक, जिग्मे रिन्जिन र सेराब जाम्सो।
त्यसै गरी साम्रु जोङखर, अघि मैले साम्रु जोङखर भने चाहिँ वाङदी फोटाङको थियो, अहिले चाहिँ साम्रु जोङखरको जिग्मे वाङचुक, किङ्गा दोर्जी र साङ्गे लेन्डो।
टासी याङसीबाट हुनुहुन्छ कर्म गेलसेन र टासी फुन्छो।
त्यसै गरी लुन्सेबाट हुनुहुन्छ रिन्जेन रिन्जेन, टेम्पा दोर्जी।
पुनाखा जिल्लाबाट हुनुहुन्छ रिन्जेन दोर्जी र नामगे दोर्जी।
त्यसै गरी छुक्काबाट हुनुहुन्छ पेमा तेन्जिङ र छेवाङ लामो।
दागानाबाट हुनुहुन्छ सोनाम दोर्जी र ट्रासीगाङबाट हुनुहुन्छ डाक्टर सोनाम खिङ्गा। र यो थियो को इलेक्सनमा अहिले निर्वाचनमा भिडिरहेका छन् भुटानबाट, र अहिले आउने आगामी 23 अप्रेलमा हुने निर्वाचनमा भिन्ने उम्मेद्वारहरूको नामावली हामी छोटकरीमा प्रस्तुत गर्दैथ्यौँ। छोटकरी भन्दा पनि निकै सबै नै प्रस्तुत गऱ्यौँ श्रोताहरू। फेरि पनि हामी इलेक्सनहरूमा
के
भइरहेको छ भुटानमा त्यसबारे पनि तपाईँहरूलाई रेडियो मार्फत जानकारी दिने रहेछौँ।
त्यसै गरी यदि तपाईँहरूले कुन हाम्रो नेपालीहरू जो पनि पढ्नु भएको छ, हामी को हुनुहुँदो रहेछ र उहाँको बारेमा चाहिँ जान्न चाहनुहुन्छ, उहाँहरूको हुन्छ नि डिटेल्सहरू थाहा गर्न चाहनुहुन्छ भने तपाईँले ipajournal.com गएर पनि हेर्न सक्नुहुन्छ।
हजुर, हाम्रो सहकर्मी इन्द्र अधिकारीले उहाँको ब्लगमा रेगुलर तरिकामा अपडेट गर्नुहुन्छ र उहाँ तपाईँहरूलाई धेरै उत्सुकता छ कतिजना नेपाली हुनुहुन्छ र उहाँको प्रोफाइलहरू के कस्तो छ, उहाँहरू कति कति पढ्नु भएको छ, के जाहिर गर्नुहुन्छ पहिला र अहिलेको अवस्था के छ भन्ने बारेमा पनि निकै नै तपाईँले त्यहाँबाट जानकारी पाउन सक्छ र तपाईँले भुटानका अनलाइन न्युज पेपर्सहरूबाट पनि निकै जानकारी पाउनुहुन्छ quincheonline.com र अरू विभिन्न सञ्चार माध्यमहरूबाट पनि तपाईँले सोझै सुन्न सक्नुहुनेछ।
हजुर, यो थियो भुटान प्रत्येक हप्तामा हामीले दिने भुटानको यो इलेक्सनको अपडेट होइन। त्यसै गरी हामीलाई आज निकै नै फेसबुकमा हाम्रो श्रोताहरूले चाहिँ गीतहरू चाहिँ केही रिक्वेस्ट गरेर पठाइराख्नु भएको छ, यो गीत बजाइदिनु भनेर होइन रिक्वेस्ट गर्नुभएको छ, डेडिकेसनहरू धेरै आइरहेको छ। तर आजको हाम्रो समयले हामीले डाँडो काटिसक्यो, हामीले तपाईँहरूको रिक्वेस्टहरूलाई बजाउन सकिनौँ त्यही कारणले तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता पक्का पनि बजाउने हामी बाचा गर्छौँ।
विशेष गरेर मैले हेर्दाखेरि श्रोताहरूले नव वर्षको शुभकामना सहित नै गीतहरू प्रस्तुत गर्नुभएको छ, गीतहरू अनुरोध गर्नुभएको छ। पक्का पनि अर्को कार्यक्रम हाम्रो नयाँ वर्ष 2070 सालको एक विशेष कार्यक्रम हुनेछ, एक गते नै पर्न गएको छ श्रोताहरू, र तपाईँहरूका गीतहरू त्यस दिन बज्नेछन् हामीलाई कार्यक्रम हाम्रो कार्यक्रम सुन्न नछुडाउनु होला। र आजको कार्यक्रम यदि सुन्न पाउनु भएन अघि श्रोताहरूले चाहिँ के भन्छ
समस्या
सुन्न सकिएन भनेर चाहिँ हामीलाई कमेन्ट गरिराख्नु भएको थियो, त्यो त्यस्तो यदि अवस्था आयो भने हामी हाम्रो हाम्रो पहुँचको बाहिरको कुरा भएकोले गर्दाखेरि हामी चाहिँ यो समयमा जहिले पनि रेडियो मार्फत आउने नै छौँ, आइतबार 1-2 बजीसम्म, र तपाईँहरूले हामीलाई अनलाइन मा सोधै सुन्न सक्नुहुन्छ, र साउथ अस्ट्रेलिया वरिपरि बस्ने श्रोताहरूले हामीलाई 101.5 मेगाहर्जको तरङ्गमा सुन्न सक्नुहुन्छ। र श्रोताहरू यति भन्दै आजको कार्यक्रमबाट हामीले बिदा माग्नुपर्ने हुन्छ, र अर्को हप्ता नयाँ वर्षको कार्यक्रम लिएर शुभकामना त त्यस दिन धेरै नै हुनेछ,
आज
पनि हामी अग्रिम शुभकामना दिँदै कार्यक्रममा एउटा गीत मन एउटा गीत होइन ट्याटु खोपेर भन्ने गीत चाहिँ तपाईँहरूको लागि छोडेर जान्छु. यो निकै रमाइलो गीत छ ट्याटु खोपेर,
अहिलेको एकदम मोडर्न होइन.
अभिषेक तामाङ र मनिषा पोखरेलको आवाजमा हस्त तबसम्मको लागि म देवी पोखरेल र गङ्गा अधिकारीलाई बिदा दिनुहोस्.
हस्त नमस्ते.
Bye.